यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संविधान दिवस तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्रदान हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित हुनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्री परिषद बैठकको निर्णय। सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलद्वारा प्रतिवेदन पेश। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई प्रदेशसभाबाट विश्वासको मत प्राप्त। र लेबनानमा हिजबुल्ला सदस्यहरूले प्रयोग गर्ने पेजर विस्फोट हुँदा 20 जनाको मृत्यु, 450 भन्दा बढ़ी घाइते।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। संविधान दिवस तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ। संविधान दिवस मूल समारोह समितिले आज बिहान सैनिक मंच टुनिखेलमा आयोजना गर्ने समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। त्यस अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ। आजै साँझ राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम निर्धारण गरिएको छ। नेपाली जनताको 7 दशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधान सभाबाट विक्रम सम्वत 2072 असोज 3 गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो। संविधान दिवसका उपलक्ष्यमा संघ, प्रदेश र स्थानीय सरकार, राजनैतिक दल, गैर सरकारी संघ संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरिनेछ। विदेश स्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन्। सरकारले संविधान जारी भएको आजको दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ। जनताद्वारा जनताका लागि शासन गर्ने सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आजै 9 वर्ष पूरा भएको छ। संविधान दिवसकै खुशियालीमा नागरिक स्तरबाट काठमाडौँको दरबार मार्गमा राष्ट्रिय दिवस सांगीतिक कार्यक्रम प्रस्तुत हुनेछ। यसैबीच संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरूले शुभकामना सन्देश मार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम जनसमुदायलाई आह्वान गर्नुभएको छ। सरकारले संविधान दिवसका अवसरमा दीपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वान समेत गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सृजित सबै प्रकारका विभेद र उत्पीड़नको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनु भएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस 2081 अवसरमा आज शुभकामना दिनुहुँदै राष्ट्रपति पौडेलले राजनैतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्य सत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न एकजुट हुने प्रेरणा दिने अपेक्षा पनि व्यक्त गर्नुभएको छ। संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्रदान हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित र सामाजिक सुरक्षाको प्रत्याभूत गर्न आवश्यक रहेको बताउनु भएको छ। त्यस्तै उपराष्ट्रपति रामसाय प्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हक सम्बन्धी सम्पूर्ण कानूनी व्यवस्थाको अक्षरशः कार्यान्वयनमा जोड़ दिनुपर्ने बताउनु भएको छ। संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले संविधानले अंगीकार गरेको समावेशी सिद्धान्तको मर्मलाई कहीँ कतै र कसैबाट अवहेलना गर्न नहुने बताउनुभयो। उपराष्ट्रपति यादवले संविधानको अक्षर र भावनाले निर्दिष्ट गरेका समाजवाद उन्मुख आर्थिक सामाजिक प्रणाली तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समानुपातिक समावेशिता लगायत प्रावधानलाई सबैले पालना गर्न सक्नुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सभामुख देवराज घिमरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेमीले पनि शुभकामना व्यक्त गर्नुभएको छ। सभामुख देवराज घिमरेले संविधान प्रभावकारी बनाउन सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ। ललितपुरमा हिजो आयोजित संविधान कार्यान्वयनको वर्तमान अवस्था विषय कार्यक्रममा सभामुख घिमरेले संघीयताका आधारमा संविधानमा भएका व्यवस्था कार्यान्वयन गर्न सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधानप्रतिको अपनत्व र स्वामित्व कायम गर्नु सबैको दायित्व भएको उल्लेख गर्नुभयो। अध्यक्ष दाहालले बन्नुपर्ने कानून समयमा बन्न नसक्दा सृजना हुने व्यवधानले संविधान र संघीयता कार्यान्वयनमा चुनौती थपिने बताउनुभयो। गृहमन्त्री रमेश लेखकले संविधान निर्माणले राजनैतिक व्यवस्थामा परिवर्तन गरी समावेशी चरित्रको राजनैतिक व्यवस्था लागू गर्न सहयोग गरेको उल्लेख गर्नुभयो। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुर गैरेले नेपाललाई समृद्ध बनाउने लक्ष्य संविधानले लिएको भन्दै शासकका कार्यशैलीमा सुधार गरेर जनतामा विश्वास र आशा जगाउनुपर्नेमा जोड़ दिनुभयो। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संविधान कार्यान्वयन पहिलो प्राथमिकता भएको बताउँदै शासन सत्तामा आफू हुन्जेल राम्रो र नहुने बित्तिकै नकारात्मक हुने भाष्य निर्माण गर्न नहुने धारणा राख्नुभयो। नेशनल लेजिस्लेटिभ एकाडेमीका अध्यक्ष परशुराम मेघी गुरूङले संविधानको सार्थक बहसका लागि कार्यक्रम गरिएको बताउनुभयो। संविधान सभाबाट 2072 साल असोज 3 गते जारी भएको संविधान कार्यान्वयन भएको 9 वर्ष पूरा भएको छ। यस सम्बन्धी रिपोर्ट तुलसी सापकोटाबाट।
पछिल्लो समय राजनीतिक रूपमा संविधान संशोधनको एजेण्डा चर्चामा छ। सरकार गठन गर्दा संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको सात बुधे सहमतिमा संविधान संशोधनको विषय पनि परेकोले अहिले यो विषय बहसमा छ। संविधान जारी भएपछि यसको कार्यान्वयनका क्रममा देखा परेका सबल र कमजोर पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने सत्ता साझेदार दलले सहमति गरेको बताइएको छ। तर संशोधनको विषयवस्तु भने औपचारिक रूपमा सार्वजनिक भएका छैनन्। राजनीतिक दलले संविधानमा के विषयमा संशोधन गर्न लागेका हुन् भन्ने चासो बढ़ेको छ। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला अहिलेसम्म संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरी सुधारका लागि विषय अगाडि बढ़ाइएको बताउनुहुन्छ।
राजनीतिक दस्तावेजका बारेमा राजनीतिक दृष्टिकोण निर्माण हुनु पहिलो आवश्यक पर्छ। पहिलो कुरा, संविधान संशोधनको पाटो आवश्यक हो कि होइन एउटा विषय हो। त्यो विषयको बहस समाज हुन आवश्यक छ। नौ वर्षमा संविधानका हाम्रा अनुभव कस्ता रहे, यसले सिर्जना गरेका चुनौतीहरू कस्ता छन् र अब हामीले निर्धारण गर्नुपर्ने बाटो के हुनु पर्थ्यो संवैधानिक हिसाबले हो, यसको निरूपणका प्रसंगसँग संविधान संशोधनको विषय हामीले ल्याएका हौ। त्यस कारणले गर्दा संविधानका कयौं पाटहरू यस्ता प्रावधानहरू छन् जसलाई हामीले व्यवस्थित गर्नुपर्छ। मुलुकको आर्थिक समृद्धि र सुशासनको प्रवर्धनसँग जोडेर हेर्दाखेरि कतिपय पाटोमा संविधानलाई व्यवस्थित गर्नपर्ने, करेक्सन गर्नपर्ने, यसका सबल पक्षहरूलाई थप स्ट्रेन्थन गर्ने, दुर्बल पक्षहरूलाई सबल बनाउन काम गर्नपर्ने, संशोधन गर्नपर्ने धेरै अवस्थाहरू देखिएको छ।
विशेष गरी सत्तापक्ष कांग्रेस र एमालेका शीर्ष नेताले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन बताइरहँदा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र भने त्यसमा आश्वस्त हुन सकिरहेको छैन। यद्यपि संविधानका मूल पक्ष संघीयता, धर्मनिरपेक्षता र समावेशिता बाहेकको विषयमा भने संशोधन गर्न आफू बाधक नहुने माओवादीले बताउँदै आएको छ। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा,
संशोधनका विरोधी त होइनौ हामी, तर संविधान संशोधन संविधानको विकासका लागि, संविधान अग्रगामी दिशा दिनका लागि, संविधानलाई परिवर्तनका दिशातिर लैजानका लागि र कतिपय नितान्त प्राविधिक विषयहरू जसका कारणले अलिकति समस्या परेको छ, त्यो समस्याको गाँठो भोग्न त हुने भयो। तर सरकारले जुन बाहिर कुरा ल्याइरहेको छ त्यो अग्रगमनमा छैन, परिवर्तन को पक्ष में सन्दर्भमा हामी तयार छौँ। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली उहाँहरू गर्ने चाहनुहुन्छ भने पूर्ण समानुपातिक प्रणालीतिर जाउँ, जानिने हो भने अब यिनै हो हाम्रो मूलभूत विषयहरू।
संविधान जारी भएको 10 वर्ष पुग्न लाग्दा यसको कार्यान्वयनको पक्ष जटिलताका सम्बन्धमा समीक्षा हुनुपर्ने आवाज उठिरहेको छ। सत्तापक्ष दलले यो वर्ष संविधानको समीक्षा गर्ने र राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने जनाएका छन्। नागरिक अधिकार कटौती गर्ने गरी संविधान संशोधन नहुने, संविधानका आधारभूत संरचना र असल अभ्यासलाई थप बलियो बनाउने गरी मात्र संशोधन हुने सत्तापक्ष शीर्ष नेताहरूले आश्वस्त पारिरहनु भएको छ। संविधानको समीक्षा गर्दै यसका सबल तथा दुर्बल पक्ष हेरेर परिमार्जन गर्नु लोकतान्त्रिक अभ्यास हो। संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढंगबाट अगाडि बढ़ाइनुपर्ने र संशोधन गर्नुपूर्व संविधान कार्यान्वयन गरिदा देखिएका कमी कमजोरी के हुन् भन्नेमा पनि विश्लेषण गरिनुपर्ने देखिन्छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौं।
सरकारले सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले संसदबाट पारित भएको सहकारी सम्बन्धी छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। प्रतिनिधि सभाको गत भदौ 31 गतेको बैठकमा सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेश भएको थियो। समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको उक्त प्रतिवेदनलाई सभामुख देवराज घिमिरेले प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि नेपाल सरकारलाई पठाउन संसद सचिवालयलाई निर्देशन दिनुभएको थियो। बैठकले वर्तमान सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्ने निर्णय गरेको छ। सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले हिजो प्रतिवेदन बुझाएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन बुझाएपछि संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै कार्यदलका सदस्य एवं नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले युवालाई रोजगारी सिर्जना गर्ने र जनतामा आशा जगाउने खालका कार्यक्रम तथा योजनाहरूलाई साझा कार्यक्रममा समेटिएको बताउनुभयो।
हामी युथहरूसँग सबै क्षेत्रमा साझेदारी गर्न चाहन्छौं, राजनीतिक क्षेत्रमा पनि, सामाजिक क्षेत्रमा पनि, र सँगसँगै सबभन्दा बढी चाहिँ रोजगारी सृजना गर्ने क्षेत्रमा, उद्यमशीलताको क्षेत्रमा चाहिँ काम गरिराख्नुभएको युवाहरूसँग हामी साझेदारी गर्न चाहन्छौँ भनेर छुट्टै च्याप्टरमा हामीले युवासँगको साझेदारीको कुरालाई उल्लेख गरेका छौँ। र अन्तिममा गइसकेपछि जलवायु परिवर्तनको विषय जाजरकोट लगायतको ठाउँहरूमा र अरू ठाउँहरूमा पनि जहाँ प्राकृतिक प्रकोपबाट पीड़ित भएको उहाँहरूले पाउने राहतको विषय छ। र अन्तिम चाहिँ यो नेपालमा अहिले जुन नकारात्मक भाष्य सृजना गर्न खोजिएको छ, के पनि भएको छैन, अहिलेसम्म हामी सबै खत्तम भयौँ, बिग्र्यौँ, भत्क्यौँ भन्ने कुरालाई हामी चिर्छौँ। समस्याहरू छन्, ती समस्याहरू हामी सबै मिलेर हल गर्नुपर्छ र यसका निम्ति हामी सरकारमा भएको दलहरूसँग त सम्वाद गर्छौँ नै, हामी सरकारमा नभएको संसदमा भएको अरू दलसँग पनि मिलेर काम गर्न चाहन्छौँ। हामीले अगाडिपट्टि हाम्रो एउटा च्याप्टरमा हामीले भ्रष्टाचारका सन्दर्भमा जति पनि चर्चित काण्डहरू छन् ती सबै काण्डहरूका बारेमा चाहिँ जुन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गर्ने कुरा उनीहरूले गर्छ, तर सरकार आफूले गर्नुपर्ने सबै काण्डको छानबिन गर्ने कुरा कुनै कुरामा कुनै मुलाइजा राख्दैनौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी माध्यमिक शिक्षा परीक्षा एसईको नतिजालाई लगभग 70% पुर्याउन नीतिगत पहल शुरू भइसकेको बताउनु भएको छ। राष्ट्रिय शिक्षा दिवस 2081 मूल समारोह समितिको कार्यक्रमलाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछौटेपन हटाउन सरकार लागि परेको जनाउँदै अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरू पढ़ाएर एसईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको स्पष्ट गर्नुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले उच्च शिक्षा विद्यालय तह र सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने क्याम्पस विद्यालय र संस्थालाई पुरस्कार वितरण गर्नुभयो। समारोहमा प्रधानमन्त्री ओलीले उत्कृष्ट हुने क्याम्पस तथा विद्यालयलाई राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत गर्नुभयो। यस वर्ष उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार कास्कीको लेखनाथ स्थित स्कूल अफ बिजनेसले पाएको छ। उक्त क्याम्पसले 2,50,000 रूपियाँ पुरस्कार प्राप्त गरेको हो। यस्तै सामुदायिक क्याम्पसतर्फ ललितपुरको चापागाउँ स्थित जनभावना क्याम्पस र निजी क्याम्पस मध्येबाट काठमाडौँको मनमोहन मेमोरियल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेस पुरस्कृत भएका छन्। दुवैले 2,50,000 सहित प्रमाणपत्र प्राप्त गरेका छन्। यस्तै सार्वजनिक विद्यालयतर्फ 2080 सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा दाङको तुलसीपुर स्थित तुलसीपुर माविले प्रथम स्थान हासिल गर्दै राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको छ। विद्यालयले नगद 3,00,000 सहित सील्ड ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ। कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शैक्षिक प्रणालीलाई सुधार गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले शिक्षकको कार्य सम्पादन मूल्यांकनलाई विद्यार्थीको नतिजासँग जोड़नुपर्ने पनि बताउनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिबारे उठाइएका प्रश्नहरू अहिले प्रमाणित भएको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो एक महिने विशेष अभियानको शुभारम्भ गर्नुहुँदै सभापति देउवाले संसदीय छानबिन विशेष समिति गठन गर्दाताका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भए पनि अहिले प्रमाणित भएको बताउनुभयो। सभापति देउवाले पार्टीको संगठन विस्तारमा ध्यान दिन र आन्तरिक झगड़ाहरूलाई मिलाउनेतिर लाग्न पनि निर्देशन दिनुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभाको हिजोको बैठकमा मुख्यमन्त्री कार्कीले राख्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 66 र विपक्षमा 15 मत परेको थियो। प्रदेशसभाको 93 सदस्य मध्ये 83 जना बैठकमा उपस्थित हुनुहुन्थ्यो। नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कार्कीले दोस्रो पटक विश्वासको मत लिनुभएको हो। माओवादीले गत भदौ 14 गते समर्थन फिर्ता लिएको थियो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय गणेशमान सिंहको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। नेपाली कंग्रेसका संस्थापक एवं 2046 सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको काठमाण्डुको शोभा भगवती स्थित शालिगमा हिजो माल्यार्पणपछि संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै मन्त्री सिंहले जनतालाई सार्वभौम र अधिकार सम्पन्न बनाउन गर्नुभएको समर्पणले गर्दा नै उहाँले जनताका बीच रूचाइएका नेताका रूपमा परिचय बनाउन सक्नुभएको उल्लेख गर्नुभयो। निर्वाचन आयोगले आगामी मक्सिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। आयोगको हिजो बसेको बैठकले मक्सिर 16 गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरूले सम्पादन गर्ने कार्यहरूलाई समयबद्ध रूपमा समावेश गरी कार्यतालिका स्वीकृत गरेको हो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले हुलाक सेवालाई चुस्त छरितो र विश्वसनीय बनाउन प्रविधि मैत्री हुनुपर्ने बताउनु भएको छ। दिल्ली बजार स्थित गोस्वारा हुलाक कार्यालयको हिजो निरीक्षण गर्नुहुँदै मन्त्री गुरूङले सबैभन्दा संवेदनशील सेवा भएकाले सेवाग्राही मैत्री एवं विश्वसनीय भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले हप्ताको एक दिन ट्रक मार्फत डाक सेवा प्रदान गर्दै आएकोमा अबदेखि दैनिक रूपमा ट्रक डाक सेवा सञ्चालन गर्न निर्देशन दिनुभयो। मन्त्रालयका सचिव राधिका आर्यले समय अनुकूल प्रविधि मैत्री हुलाक बनाउनु पर्ने अहिलेको आवश्यकता रहेकाले आम मानिसको पहुँचसम्म हुलाक सेवा पुर्याउने रणनीति बनाउन कर्मचारीलाई निर्देशन दिनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातको भाड़ा समायोजनबारे सरकारले चाँडै निर्णय लिने बताउनु भएको छ। मन्त्रालयमा हिजो विजयादशमी दीपावली छठ लगायतका चाड़पर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापन सम्बन्धमा बसेको बैठकमा मन्त्री दाहालले सार्वजनिक यातायातको भाड़ा समायोजन प्याकेजमै गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। मन्त्री दाहालले इन्धनको मूल्य घटबढ़ भए अनुसारको अटोमेटिक समायोजन गर्ने बारेमा पनि छलफल भइरहेको बताउनुभयो। उहाँले चाड़पर्वलाई दुर्घटनारहित बनाउन सड़क मरमतलाई अहिले मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई सुधार गरेर नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिने बताउनु भएको छ। ललितपुरको महालक्ष्मी स्थान स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले 27 गणेशमान सिंह स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले नागरिकको स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम स्वास्थ्य बीमा भएको बताउनुभयो। सरकारले प्रत्येक वर्षको वैशाख 7 गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले वैशाख 7 गतेलाई याक दिवसको रूपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले यही भदौ 30 गते मन्त्रालयले तयार पारेको यस सम्बन्धी प्रस्ताव स्वीकृत गर्नुभएको थियो। याक तथा चौरीको संरक्षण एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रवर्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस मनाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले राष्ट्रिय गौरवका सिंचाई आयोजनाको हालसम्मको प्रगतिका विषयमा छलफल गरेको छ। छलफलमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत संचालित महाकाली सिंचाई रानी जमरा कुलरिया भेरी बबई डाइभर्सन बहुद्देश्य र सिक्टा सिंचाई आयोजनाको हालसम्मको कार्य प्रगतिका विषयमा जानकारी लिइएको छ। बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। राप्ती सुनारी गाउँपालिका चार लालपुर चोकमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा राप्ती सुनारी चारका 35 वर्षीय रामशरण थारू र राप्ती सुनारी तीन खैरेनीका 18 वर्षीय बसन्त थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। सुक्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरूद्ध भएको छ। बैतडीको दोगडा केदार गाउँपालिका 5 सलसेना भीरमा सड़क माथिबाट पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। लेबनानमा इरान समर्थित लड़ाकु समूह हिजबुल्लाहका सदस्यहरूले एक आपसमा संचार गर्न प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा कम्तीमा 20 जनाको मृत्यु हुनका साथै 450 भन्दा बढ़ी घाइते भएका छन्। हिजबुल्लाह सदस्यहरूले बोकेको 100 पेजिङ संचार उपकरणहरू लेबनानमा विस्फोट हुन थालेका थिए। हिजबुल्लाहले घटना लगत्तै इजरायललाई दोषी लगाए तापनि इजरायलले भने आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। समुद्री आँधी यागीले निम्त्याएको बाढ़ी र पहिरोका कारण दक्षिण पूर्वी एसियामा करिब 60 लाख बालबालिका प्रभावित भएको युनिसेफले जनाएको छ। यागीले दुई हप्ता अघि भियतनाम, थाइल्याण्ड, लाओस र म्यानमारमा शक्तिशाली हावा र भारी वर्षा निम्त्याएको थियो। थाइल्याण्डले थप 3 जनाको मृत्यु भएको जनाएसँगै यस क्षेत्रमा कुल 537 जनाको मृत्यु भएको जनाइएको छ। राष्ट्रसंघीय बाल एजेन्सी युनिसेफले स्वच्छ पानी, शिक्षा, स्वास्थ्य सेवा, खाना र आश्रयको पहुँच सम्झौताको आधारमा यागीबाट प्रभावित बालबालिकाको संख्या उल्लेख गरेको हो। अब आर्थिक समाचार।
राष्ट्रिय योजना आयोगले बहुक्षेत्रीय पोषण योजना तेस्रो बुधबार सार्वजनिक गरेको छ। आर्थिक वर्ष 2080-81 कार्यान्वयनमा आएको योजना आर्थिक वर्ष 2087-88 लागू हुनेछ। काठमाडौँमा आयोजित एक समारोहका बीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य आरपी बिच्छा, युनिसेफ नेपालका देशीय निर्देशक जी हायुन रह लगायतले सामूहिक रूपमा योजना सार्वजनिक गर्नुभयो। गुणस्तरीय पोषण सेवाको उपलब्धता र पहुँचको सुनिश्चितता गर्दै मानव जीवन चक्रमा पोषणको अवस्था सुधार गर्ने लक्ष्य सहित संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यले अघि सारेका लक्ष्यहरू हासिल गर्न सहयोग पुर्याउने गरी योजना तर्जुमा गरिएको छ। नेपालमा 13% घर दूरीमा खाद्य असुरक्षाको अवस्था रहेको छ। प्रदेशगत रूपमा कर्णाली प्रदेशमा सबैभन्दा बढ़ी 32% र गण्डकी प्रदेशमा सबैभन्दा कम 18% घर दूरीमा खाद्य असुरक्षा रहेको योजनाले औल्याएको छ। योजनाले कुपोषणको अन्त्यका लागि विशेष गरी खाद्य, स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई तथा स्वच्छता प्रणाली बीच एकीकृत एवं प्रभावकारी अन्तर्क्रिया र समन्वय तथा सहकार्य हुनुपर्नेमा जोड़ दिएको छ। योजनाको बारेमा जानकारी दिँदै योजना आयोगका सहसचिव हेमराज सुवेदीले बहुक्षेत्रीय पोषण योजना तेस्रोले मुलुकमा रहेको कुपोषणको अवस्थामा सुधार गरी मुलुकमा स्वच्छता प्रणालीको विकास गर्नु रहेको बताउनुभयो। योजना सम्बन्धमा प्रस्तुतिकरण गर्दै योजना आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलले योजनाले दिगो विकास लक्ष्यसँग तादम्यता कायम गरी सन् 2030 मुलुकका बालबालिकाहरूमा रहेको रक्त अल्पताको अवस्थालाई 10% झार्ने लक्ष्य लिएको बताउनुभयो। योजना कार्यान्वयनका लागि 1.39 खर्ब खर्च लाग्ने प्रस्ताव गरिएको छ। उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पूँजी बजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ। बुधबार नेपाल स्टक एक्सचेन्जको भद्रकाली स्थित कार्यालयको निरीक्षणका लागि पुग्नुभएका अर्थमन्त्री पौडेलले पूँजी बजारको वर्तमान अवस्थाका बारेमा जानकारी लिनुहुँदै कारोबार रकम र नेप्से परिसूचकमा देखिएको अस्थिरताबारे चासो व्यक्त गर्नुभयो।
भुवन आचार्य, अब खेल समाचार।
कर्णाली प्रदेशले एन्फा महिला लीगमा पहिलो जित दर्ता गरेको छ। सातदो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा बुधबार कर्णालीले सुदूरपश्चिम प्रदेश विरूद्ध 3-0 गोलको सहज जित निकाल्यो। जितसँगै 6 खेलमा 4 अङ्क जोडेको कर्णाली 9 तथा 6 वटै खेलमा पराजित सुदूरपश्चिम बिना अङ्क पुच्छारमा यथावत छ। कर्णालीले जित दिलाउन भूमिका बुढाथोकी, गरिमा राई र वर्षा ओलीले गोल गरे। बुधबार नै सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लब चन्द्रपुर नगरपालिकासँग गोलरहित बराबरीमा रोकिएको छ। यो बराबरीसँगै पुलिसले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। पुलिसले 6 खेलबाट 12 अङ्क जोडेको छ। चन्द्रपुरले भने समान खेलबाट 7 अङ्क पुर्याएको छ। एसिया रब्बी महिला तथा पुरूष सेभेन्स ट्रफी 2024 प्रतियोगिता असोज 18 र 19 गते हुने भएको छ। एसिया रब्बीको आयोजना र नेपाल रब्बी संघको व्यवस्थापनमा प्रतियोगिता दशरथ रंगशालामा सञ्चालन हुन लागेको हो। प्रतियोगितामा एसियाका नेपाल सहित 17 राष्ट्रहरूको सहभागिता रहनेछ, जसमा पुरूष रब्बी सेभेन्स तर्फ 14 र महिला रब्बी सेभेन्समा 8 टोलीले सहभागिता जनाउनेछन्। यस प्रतियोगितामा एसियाका 450 भन्दा धेरै खेलाड़ी तथा अफिसियलले सहभागिता जनाउने अध्यक्ष दीपक देवपुटाले जानकारी दिनुभयो। पेरिस 12 ओलम्पिक ऐतिहासिक काँस्य पदक विजेता टेकान्डो खेलाड़ी पलेसा गोवर्धन बुधबार काठमाडौँ जिल्ला टेकान्डो संघबाट सम्मानित भएकी छिन्।
अझै बम अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही कोशी र बागमती प्रदेशका पहाड़ी भागका केही स्थान तथा बाँकी पहाड़ी भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 93%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30 देखि 32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:51 भयो भने सूर्यास्त भरे साँझ 6:04 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। संविधान दिवस तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्रदान हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित हुनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्री परिषद बैठकको निर्णय। सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलद्वारा प्रतिवेदन पेश। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई प्रदेशसभाबाट विश्वासको मत प्राप्त। र लेबनानमा हिजबुल्लाह सदस्यहरूले प्रयोग गर्ने पेजर विस्फोट हुँदा 20 जनाको मृत्यु, 450 भन्दा बढ़ी घाइते। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।